यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फ मनोनयन पत्र दर्ता गरेका 3487 उम्मेद्वार मध्ये 5 जना विरूद्ध उजुरी दर्ता। निर्वाचनमा सुरक्षा व्यवस्था सुदृढ र भरपर्दो बनाउन केन्द्रीय सुरक्षा समितिको जिल्ला सुरक्षा समितिलाई निर्देशन। प्रत्यक्षतर्फको उम्मेद्वारीमा महिला उम्मेद्वारी 12% रहेको निर्वाचन आयोगद्वारा जानकारी। सुन तोलामा 10,400 रूपियाँले वृद्धि भई आज 2,95,100 उच्चतम मूल्य कायम। र अमेरिकाले नयाँ आक्रमण गरे, सबै सैन्य क्षमताबाट जवाफी कार्यवाही गर्ने इरानको चेतावनी।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत हिजो मनोनयन पत्र दर्ता गरेका 3487 उम्मेद्वार मध्ये 4 जिल्लाका 5 उम्मेद्वार विरूद्ध उजुरी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ। सुनसरी जिल्ला निर्वाचन क्षेत्र नम्बर 2 का 1, रौतहट जिल्ला क्षेत्र नम्बर 1 का 1, भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर 2 का 2 र कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर 1 का 1 उम्मेद्वार विरूद्ध उजुरी दर्ता भएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। देशभरका 165 निर्वाचन क्षेत्र स्थित निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म 5 उजुरी दर्ता भएको प्रवक्ता भट्टराईले बताउनुभयो। आज बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म मनोनयन पत्र दर्ता भएका उम्मेद्वारको योग्यता पुगेको छैन भने त्यसको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको थियो। निर्वाचन कार्यक्रम बमोजिम निर्वाचन अधिकृतले उम्मेद्वारको विरोधमा उजुरी गर्ने म्याद समाप्त भएपछि म्यादभित्र दर्ता हुन आएका उजुरीको विवरण प्रकाशन समेत गरेका छन्। आज दिउँसो 3 बजेदेखि भोलि साँझ 5 बजेसम्म मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवं निर्णय गरिने प्रवक्ता भट्टराईले बताउनुभयो। भोलि नै साँझ 5 देखि 7 बजेसम्म उम्मेद्वारको नामावली प्रकाशन गरिनेछ। पर्सि बिहान 10 बजेदेखि दिउँसो 1 बजेसम्म उम्मेद्वारले नाम फिर्ता लिने समय तोकिएको छ। पर्सि नै दिउँसो 1 बजेदेखि 3 बजेसम्ममा उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिने र दिउँसो 4 बजेदेखि साँझ 7 बजेसम्म उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको आयोगले जनाएको छ। सरकारले आसन्न प्रतिनिधि सभा निर्वाचनमा राजनीतिक दल र उम्मेद्वारको प्रचार प्रसार र अभियानलाई व्यवस्थित बनाउन सुरक्षा व्यवस्था थप सुदृढ र भरपर्दो बनाउन जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको छ। गृहमन्त्री ओम प्रकाश अरियालको अध्यक्षतामा आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचन कार्यक्रममा समन्वय गर्न गठन गरिएका सबै संयन्त्रलाई सक्रिय बनाउने निर्णय गरेको हो। बैठकले निर्वाचन प्रचार प्रसारका क्रममा सामाजिक सञ्जालको दुरूपयोगलाई नियन्त्रण गर्न सोको निगरानीलाई प्रभावकारी बनाउने र गैर कानूनी भएको पाइएमा कार्यवाही गर्ने निर्णय गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा निर्वाचन सुरक्षा योजना सम्बन्धमा 4 सुरक्षा निकायले गरेका तयारी सम्बन्धमा समीक्षा भएको थियो। निर्वाचनलाई लक्षित गरी केन्द्रीय सुरक्षा समितिबाट पारित भई एकीकृत निर्वाचन सुरक्षा योजना 2082 कार्यान्वयनमा रहेको छ। फागुन 21 गते हुन लागेको प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचनका लागि प्रमुख दलहरूले महिला उम्मेद्वारलाई कम प्राथमिकता दिएका छन्। प्रत्यक्षतर्फको 165 सीटमा हुने निर्वाचनमा करिब 3,500 उम्मेद्वारी परेकोमा महिलाको उम्मेद्वारी 12% मात्र रहेको निर्वाचन आयोगले जनाएको छ। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
कानूनी रूपमा 33% महिला सहभागिता सुनिश्चित गरिएको भए तापनि समानुपातिक तर्फको आरक्षण सीटबाट मात्रै 33% महिला प्रतिनिधित्व हुने गरी दलहरूले बन्द सूची बुझाइसकेका छन्। प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको कुल 165 सीटका लागि हुने निर्वाचनका लागि 3484 जनाको उम्मेद्वारी परेकामा महिलाको संख्या निकै कम रहेको छ। निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार प्रत्यक्ष तर्फ महिलाको 12% मात्र उम्मेद्वारी परेको छ। यसपटकको प्रत्यक्ष निर्वाचनमा प्रमुख दलहरूले नै कम संख्यामा महिलालाई टिकट दिएका छन्। नेपाली कांग्रेसले 11 जना अर्थात 6% महिलालाई उम्मेद्वार बनाउँदा नेकपा एमाले 8 जनालाई मात्रै उम्मेद्वार बनाएको छ। त्यस्तै नेपाली कम्युनिष्ट पार्टीले पनि 8 जना महिलालाई उम्मेद्वार बनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ 16 जना महिलालाई प्रत्यक्षमा उम्मेद्वार बनाएको छ। त्यसै गरी राप्रपाले 9 जनालाई उम्मेद्वार बनाएको छ। अघिल्लो निर्वाचनको तुलनामा यस वर्ष सबै दलहरूले महिलालाई चर्चित निर्वाचन क्षेत्रमा उम्मेद्वार बनाएको देखिँदैन। लैंगिक समानताका विषयमा लामो अभियान चलेर कानूनी रूपमा पनि महिलाको सहभागिता सम्बोधन भइसकेको छ। तर राजनीतिक दलहरूले महिलालाई अवसर दिने विषय भने जहिले पनि महिला माग्ने र पुरूषहरू दिने जस्तै भएको छ। राजनीतिमा महिला सहभागिता विषयमा विद्यावारिधि गर्नुभएकी महिला अधिकार कर्मी शर्मिला कार्की महिलाहरू बोल्न नसक्दा दलहरूभित्र पुरूषहरू हावी भएको बताउनुहुन्छ।
राजनीतिक नेताहरूले अहिले पनि महिलाहरू चाहिँ अब्बल छन्, उनीहरूले निर्वाचन जित्छन्, उनीहरू यो गर्छन् भन्ने कुराको चाहिँ अझै पनि उहाँले चाहिँ त्यो कुरालाई आत्मसात गर्नु भएको छैन। जो महिलाहरू हुनुहुन्छ उहाँहरूले लड्नै सक्नु भएको छैन।
सदियौंदेखि पछि पर्दै आएका महिलालाई राजनीतिमा सहभागी नगराई नीति निर्माण तहमा महिला प्रतिनिधित्व हुन सक्दैन। प्रतिनिधि सभा ऐन कानून बनाउने थलो भएकाले पनि महिलाका विषयलाई सम्बोधन गर्न महिलाको सहभागिता अनिवार्य जस्तै हुनुपर्ने हो। यसपटक हुने निर्वाचनमा पुरानोको विरोध गर्ने तर आफूलाई नयाँ दलका रूपमा चिनाउनेहरूले समेत महिलालाई निर्वाचनमा उल्लेख्य रूपमा उम्मेद्वार बनाउन तत्परता देखाएनन्। महिला अधिकार कर्मी तथा कानूनविद मीरा ढुङ्गाना चाहिँ महिलालाई समानुपातिकमा मात्रै सीमित गर्ने प्रवृत्ति बढेकाले कानून नै संशोधन गरेर प्रत्यक्षमा महिला उम्मेद्वारलाई अवसर दिन सकिने बताउनुहुन्छ।
पहिला पनि नदेखै हो, प्रत्यक्षमा पनि महिलाहरूलाई समान रूपमा दिनु पर्यो भन्ने कुरा चाहिँ उठाउनु पर्यो, कानून चेन्ज गर्नु पर्यो।
नेपालको राजनीति र सामाजिक परिवर्तनका संघर्षहरूमा महिलाको योगदान महत्वपूर्ण रहेको छ। समतामूलक समाज निर्माणको बाधकको रूपमा रहेको लैंगिक भेदको शिकार राजनीतिमा लागेका सचेत महिलाहरू समेत भोग्न विवश छन्। सबै नीतिको मूल नीतिका रूपमा रहेको राजनीतिमा महिलालाई नेतृत्वमा नपुर्याई समतामूलक समाज निर्माण हुन सक्दैन। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौं।
आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय रौतहट, बैतडी, म्याग्दी, काभ्रेपलाञ्चोक, लमजुङ र चितवनले जिल्लाभित्र रहेका इजाजत प्राप्त हात हतियार तोकिएको समयभित्र बुझाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन्। जिल्ला प्रशासन कार्यालयहरूले सूचना जारी गर्दै निर्वाचनलाई सफल बनाउन यही माघ 20 गते भित्र नजिकको प्रहरी कार्यालय मार्फत जिल्ला प्रहरी कार्यालय वा सीधै जिल्ला प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेका छन्। तोकिएको समयभित्र हात हतियार तथा खरखजना नबुझाएमा प्रचलित कानून बमोजिम कार्यवाही गरिने प्रशासन कार्यालयहरूले चेतावनी समेत दिएका छन्। चितवन जिल्लाका मतदान स्थललाई निर्वाचनका दृष्टिकोणले 3 भागमा विभाजन गरिएको छ। जिल्ला सुरक्षा समितिले अति संवेदनशील, संवेदनशील र सामान्य गरी 3 भागमा विभाजन गरेको हो। सुरक्षाका दृष्टिकोणले मतदान स्थललाई हरेक निर्वाचनमा विभाजन गरेर सुरक्षा व्यवस्था मिलाइँदै आएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अरियालका अनुसार 23 मतदान स्थल अति संवेदनशील, 93 स्थल संवेदनशील र 47 स्थल सामान्य छन्। यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई आगामी चैत 19 देखि 29 गतेसम्म सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको परीक्षाको तालिका अनुसार चैत 19 गते पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ। परीक्षा उपनियन्त्रक कक्षा 10 का विष्णु प्रसाद गेवालीका अनुसार चैत 27, 28 र 29 गते प्राविधिक विषयका परीक्षा सञ्चालन हुनेछ। यसपटक फागुन 21 गते प्रतिनिधि सभा निर्वाचनको मिति तोकिएका कारण एसईई गत वर्षको भन्दा 12 दिन ढिलो हुन लागेको हो। गत वर्ष एसईई चैत 7 गतेदेखि सञ्चालन भएको थियो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रूकुमेली जनताको समृद्धिको आकांक्षा पूरा गर्न आफू रूकुम पूर्वबाट उम्मेद्वार बनेको बताउनु भएको छ। प्रेस सेन्टर नेपाल रूकुम पूर्वले आज रूकुमकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले जिल्लाको इतिहास, भूगोल, संस्कृति, जात जाति सबैको भावनामा आधारित विकासको ढाँचा अघि बढ़ाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। राजनीतिक रूपमा मात्रै नभई विकासका दृष्टिकोणबाट पनि समाजवादको बीउ रूकुम पूर्वबाट रोप्ने उद्घोष गर्दै संयोजक प्रचण्डले समाजवादी क्रान्तिको आधार इलाका रूकुम पूर्व भन्ने विश्वास व्यक्त गर्नुभयो। नेपाल र भारतबीच निकासी गरिने वस्तु आइपुग्नु अगावै सूचना आदान प्रदान गर्ने समझदारी भएको छ। समझदारी पत्रमा आज भारतको नयाँ दिल्लीमा आयोजित कार्यक्रममा नेपालको तर्फबाट भन्सार विभागका महानिर्देशक श्याम प्रसाद भण्डारी र भारतका तर्फबाट केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्डका अध्यक्ष विवेक चतुर्वेदीले हस्ताक्षर गर्नुभएको छ। वस्तुको आगमन पूर्व सूचना आदान प्रदान गर्दै जोखिम व्यवस्थापन मार्फत व्यापार सहजीकरण गर्न प्रमुख व्यापारिक साझेदार मुलुकहरूका बीच निकासी गरिने वस्तुको अग्रिम रूपमा तथ्याङ्क आदान प्रदान गर्ने अन्तर्राष्ट्रिय अभ्यास रहँदै आएको अर्थ मन्त्रालयले जनाएको छ। हस्ताक्षर कार्यक्रममा भन्सार विभागका महानिर्देशक भण्डारीले समझदारीलाई जतिसक्दो छिटो कार्यान्वयनमा लैजान जोड़ दिँदै यसले दुवै देशको भन्सार प्रशासन बीचको सम्बन्धलाई थप मजबूत बनाउन सहयोग पुग्ने बताउनुभयो। अमेरिकाबाट 90 जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन विभागले जनाएको छ। विभागका महानिर्देशक रामचन्द्र तिवारीले डिपोर्ट भएका 90 जना काठमाडौँ आइपुगिसकेको जानकारी दिनुभयो। अमेरिकाले चार्टर्ड विमान मार्फत उनीहरूलाई काठमाडौँ ल्याएर छाडेको हो। विभागका महानिर्देशक तिवारीले यसरी अहिलेसम्म 400 भन्दा बढ़ी नेपाली अमेरिकाबाट डिपोर्ट भइसकेको बताउनुभयो। डिपोर्ट हुनेहरू कागजात नभेटिएका, गैर कानूनी बसेका, अध्यागमन कानून उल्लंघन गरेका लगायत रहेको विभागले जनाएको छ। उनीहरूमाथि अहिले प्रहरीको मानव बेचबिखन ब्यूरोले अनुसन्धान गरिरहेको र बेचबिखनमा परेको भए उजुरी दिन ब्यूरोले अनुरोध गरेको छ। आवश्यक अनुसन्धानपछि ब्यूरोले परिवारको जिम्मा लगाउने जनाएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतले सबैको साथ सहयोग र समन्वयमा मन्त्रालयका कामलाई परिणाममुखी बनाइने बताउनु भएको छ। आज मन्त्रालयमा पदबहालीका क्रममा उहाँले सेवा प्रवाहलाई नागरिक मैत्री चुस्त र प्रभावकारी बनाउन जिम्मेवारीपूर्वक कार्य सम्पादन गर्न निर्देशन दिनुभयो। यसअघि उहाँ महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सचिवको जिम्मेवारीमा हुनुहुन्थ्यो। इरानले आफूमाथि नयाँ आक्रमण भएमा उपलब्ध सबै सैन्य क्षमताबाट जवाफी कार्यवाही गर्ने जनाएको छ। इरानमा विरोध प्रदर्शनमाथि भएको कड़ा दमनको पृष्ठभूमिमा इरानका विदेश मन्त्री अब्बास अराघजीले अमेरिका विरूद्ध चेतावनी दिनुभएको हो। उहाँले यदि इरानमाथि नयाँ आक्रमण भयो भने इस्लामिक गणतन्त्रले उपलब्ध सबै सैन्य क्षमताबाट जवाफी कार्यवाही गर्ने बताउनुभयो। यसैबीच इरानमा भएको विरोध प्रदर्शनमा मृत्यु हुनेको संख्या 4,500 नागेको मानव अधिकार कार्यकर्ता समाचार एजेन्सीले दावी गरेको छ। इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीले समेत हजारौंको ज्यान गएको स्वीकार गर्दै त्यसको दोष अमेरिकालाई दिनुभएको छ। अस्ट्रेलियाको सिडनीस्थित बोन्डी बीचमा भएको घातक गोलीकाण्डपछि अस्ट्रेलियाको संसदले बन्दुक नियन्त्रण कड़ा बनाउने र घृणा विरोधी भाषण सम्बन्धी नयाँ कानून पारित गरेको छ। प्रधानमन्त्री एन्थोनी अल्बानीजले यी कानूनहरू हिंसा र घृणा विरूद्धको एकताबद्ध कदम भएको बताउँदै स्वागत गर्नुभएको छ। गत December 14 यहुदी पूर्व हनुक्काका क्रममा यहुदी पर्व हनुक्काका क्रममा दुई बन्दुकधारीले 15 जनाको हत्या गरेका थिए। नयाँ बन्दुक कानूनले बन्दुक स्वामित्वमा थप प्रतिबन्ध लगाउने र हतियार हस्तान्तरण गर्नुपर्ने व्यक्तिलाई क्षतिपूर्ति दिने सरकारी पुनर्खरीद कार्यक्रम शुरू गर्ने व्यवस्था गरेको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्षको पहिलो छ महिनामा नेपालको वैदेशिक व्यापार घाटा करिब 8 खर्ब रूपियाँ पुगेको छ। नेपालले 6 महिनाको अवधिमा करिब 10.82 खर्ब रूपियाँको वैदेशिक व्यापार गर्दा 7.97 खर्ब रूपियाँ भन्दा बढी व्यापार घाटा बेहोरेको भन्सार विभागले जनाएको छ। गत आर्थिक वर्षको पहिलो 6 महिनाको तुलनामा यस वर्ष वैदेशिक व्यापार 17.36% बढ्दा व्यापार घाटा 10.15% बढेको विभागले जनाएको छ। यस अवधिमा करिब 9.39 अर्ब 2 करोड़ रूपियाँको वस्तु आयात हुँदा करिब 1.42 अर्ब 2 करोड़ रूपियाँको वस्तु नेपालबाट निर्यात भएको छ। वैदेशिक व्यापारमा नेपालको सबैभन्दा ठूलो साझेदारको रूपमा रहेको भारतसँग मात्र पछिल्लो 6 महिनामा 4.46 अर्ब 71 करोड़ रूपियाँ व्यापार घाटा रहेको छ। यो अवधिमा भारतबाट 5.32 अर्ब 46 करोड़ रूपियाँ बराबरको वस्तु आयात भएको छ भने करिब 1.15 अर्ब 74 करोड़ रूपियाँको वस्तु भारत निर्यात भएको छ। यस्तै नेपालको अर्को छिमेकी मुलुक चीनसँग पछिल्लो 6 महिनामा 1.95 अर्ब 36 करोड़ रूपियाँ व्यापार घाटा भएको छ। चीनबाट यस अवधिमा करिब 2 खर्ब रूपियाँको वस्तु आयात हुँदा मात्र 64 लाख रूपियाँको माल वस्तु निर्यात भएको छ। निर्माणाधीन कोलपुर सुर्खेत 132 केभी प्रसारण लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको छ। 6 वर्ष अघि करिब 70 करोड़ रूपियाँको लागतमा निर्माण प्रारम्भ भएको आयोजना यही माघ 20 गते भित्र चार्जिङ गर्ने तयारीका साथ काम भइरहेको आयोजनाका प्रमुख रवि चौधरीले जानकारी दिनुभयो। आयोजनाको भौतिक प्रगति 100% रहेको र आगामी 1 साता भित्रै परीक्षणको काम समेत सम्पन्न हुने आयोजनाले जनाएको छ। नेपाली बजारमा बुधबार सुनको मूल्य एकै दिन तोलाको 10,400 रूपियाँले बढेको छ। बुधबार छापावाल सुन प्रति तोला 2,95,100 रूपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। विश्व अर्थतन्त्रमा बढ्दो अनिश्चितता, मुद्रास्फीति र भू राजनीतिक तनावका कारण सुरक्षित लगानीको रूपमा माग बढेकाले सुनको मूल्य निरन्तर बढ्दै गएको आर्थिक क्षेत्रका जानकारहरूको भनाइ छ। झापामा बुधबारदेखि औद्योगिक व्यापार कृषि तथा पर्यटन महोत्सव 2082 शुरू भएको छ। स्थानीय उत्पादन उद्योग व्यापार तथा पर्यटन प्रवर्धनका लागि आयोजना गरिएको महोत्सव यही माघ 21 गतेसम्म चल्ने झापा उद्योग वाणिज्य संघले जनाएको छ। महोत्सवको 1,00,000 जना भन्दा बढीले अवलोकन गर्ने र 10 करोड़ रूपियाँ भन्दा बढीको कारोबार हुने अनुमान रहेको झापा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक राजकुमार राईले जानकारी दिनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुंगाना। अब खेल समाचार।
उपाधि होडबाट बाहिरिसकेको नेपालले साफ महिला फुटसल च्याम्पियनशीपमा पाकिस्तान विरूद्ध 5-1 गोलको शानदार जित हासिल गरेको छ। बुधबार बैंकक स्थित नोन्थाबुरी रंगशालाको फुटसल एरिनामा सम्पन्न आफ्नो 5औं खेलमा अनिसा केसी, जेनिफर राणा मगर र मनिषा थापा मगरले शानदार खेल प्रस्तुत गरे। 2 गोलमा असिष्ट प्रदान गरेकी अनिताले नेपालको शुरूआती गोलमा पनि अहम भूमिका खेलिन्। त्यस्तै जेनिफरले 1 गोल र 2 असिष्ट तथा मनिषाले 2 गोल गरिन्। जितसँगै नेपाल 5 खेलमा 7 अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लियो। हारसँगै पाकिस्तान पनि उपाधि होडबाट बाहिरिएको छ। पाकिस्तानको पनि 7 अंक छ। शीर्ष स्थानको बंगलादेशले 4 खेलबाट 10 अंक जोड़िसकेका कारण पाकिस्तानको सम्भावना सकिएको हो। नेपाललाई जित दिलाउन मनिषा र जेनिफर बाहेक दीपा राई र रोशनी बोहरा छेत्रीले समान 1 गोल गरे। पाकिस्तानका लागि अब्जा चौधरीको गोल सान्त्वना बन्न पुग्यो। नेपालले आफ्नो अन्तिम खेलमा आइतबार भूटानसँग खेल्नेछ। पाकिस्तानले आफ्नो अन्तिम खेल शुक्रबार बंगलादेशको सामना गर्नेछ। यही जनवरी 24-25 हुने फुटसल एसिया च्याम्पियनशीपमा सहभागिता जनाउन टिपोटो स्पोर्ट्स एकाडेमी बुधबार थाइल्याण्ड प्रस्थान गरेको छ। थाइल्याण्डमा एकाडेमीका U12 U14 टोलीले देशको प्रतिनिधित्व गर्नेछन्। 2 दिने प्रतियोगितामा थाइल्याण्ड, जापान, चाइनिज ताइपेन, इण्डोनेसिया, जर्मनी र नेपाल गरी 6 देशका टोलीको सहभागिता रहेको छ।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आगामी 24 घण्टामा तराई भूभागका केही स्थानहरूमा बिहान पख हुस्सु र कुहिरो रहनुका साथै कोशी र गण्डकी प्रदेशको उच्च पहाड़ी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 22 डिग्री सेल्सियस, न्यूनतम 9 डिग्री सेल्सियस, काठमाण्डुको अधिकतम 17.7 डिग्री सेल्सियस, न्यूनतम 3.4 डिग्री सेल्सियस, पोखराको अधिकतम 20.6 डिग्री सेल्सियस, न्यूनतम 7.8 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 23.3 डिग्री सेल्सियस, न्यूनतम 4.6 डिग्री सेल्सियस, दिपालको अधिकतम 25.2 डिग्री सेल्सियस, न्यूनतम 3.3 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फ मनोनयन पत्र दर्ता गरेका 3487 उम्मेद्वार मध्ये 5 जना विरूद्ध उजुरी दर्ता। निर्वाचनमा सुरक्षा व्यवस्था सुदृढ र भरपर्दो बनाउन केन्द्रीय सुरक्षा समितिको जिल्ला सुरक्षा समितिलाई निर्देशन। प्रत्यक्षतर्फको उम्मेद्वारीमा महिला उम्मेद्वारी 12% रहेको निर्वाचन आयोगद्वारा जानकारी। सुन तोलामा 10,400 रूपियाँले वृद्धि भई आज 2,95,100 उच्चतम मूल्य कायम। र अमेरिकाले नयाँ आक्रमण गरे सबै सैन्य क्षमताबाट जवाफी कार्यवाही गर्ने इरानको चेतावनी। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।